السلام عليكم ورحمة الله. أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين وإذا سألك عبادي عني فإني قريب أجيب دعوة الدعاء إذا دعاني فليستجيبوا لي وليؤمنوا بي لعلهم يرشدون سورة البقرة آية 127 اور جب میرے بندے تجھ سے میرے متعلق سوال کرتے ہیں تو یقیناً میں قریب ہوں میں دعا کرنے والے کا جواب دیتا ہوں جب وہ مجھے پکارتا ہے بس انہیں بھی چاہیے کہ میری بات کو قبول کیا کریں مجھ پر ایمان لائیں تاکہ وہ ہدایت پائیں یہ آیت کریمہ جو خدا تعالیٰ کی ہستی کے عظیم ثبوت کے طور پر ہے وہاں کچھ ذمہ داریاں بھی عائد کرتی ہے دعا کرنے والے بندے پر اور اس کے مختلف پہلو ہیں جو پہلے میں اختصار سے بیان کرتا ہوں پھر احادیث اور حضرت مسیح موعود علیہ السلام کے حوالوں سے ان کی مزید تشریح کروں گا پہلی بات تو یہ ہے سالہ کا عبادی انی فینی قریب پوچھنے والا کیا سوال کرتا ہے اگر حاجت روائی کی باتیں صرف کرتا ہے تو انی سے تو وہ مسئلہ حل نہیں ہو سکتا میرے بارے میں پوچھتا ہے میرا بندہ جب میری تلاش کرتا ہے تو یہ بات خاص طور پر پیش نظر رکھنی چاہیے کہ دعا مانگتا ہے پھر صرف نہیں فرمایا گیا بلکہ یہ فرمایا ہے کہ وہ میرے متعلق مجھے تلاش کرتا پھر رہا اور مجھے پوچھتا ہے فینی قریب تو میں تو اس کے پاس ہی ہوں اب قربت اور دوری خدا تعالیٰ کی یہ ایک ریلیٹیو چیزیں ہیں انسان جتنا چاہے خدا کو دور کر لے اپنے آپ سے جتنا چاہے قریب کر لے یہ اس کی سوچ کی باتیں ہیں مگر سوال ایک اور پیدا یہ ہوتا ہے کہ اگر خدا اتنا قریب ہے تو وہ جواب کیوں نہیں دیتا اللہ فرماتا میں جواب دیتا ہوں تو اس جواب کے ساتھ ایک شرط لگا دی ہے وہ شرط یہ ہے بس انہیں بھی چاہیے کہ میری بات کو قبول کیا کریں اور اس پر ایمان لائیں تاکہ وہ ہدایت پائیں اب اگر انسان جب چاہے خدا کو بلانا وہ حاضر ہو جائے اور جب چاہے بھلا کر ایک طرف رکھ دینا نسیان تاک کے نسیان میں تو یہ تو نوکروں والا سلوک ہوا نوکروں سے بھی بدتر سلوک ہوا واقعہ یہ ہے کہ جب انسان کو ضرورت پڑتی ہے کسی کام کی احتیاج ہوتی ہے اپنے نوکر کو آواز دے دیتا ہے وہ پاس سے بولے میں تو قریب بیٹھا ہوں حاضر ہوں اور جب ضرورت پوری ہوئی तो गले से उतार के फेंका, जाओ भाग जाओ दूर चले जाओ। तो ये बातें इस आयत करीमा में मुजमिर हैं, ये सारी एहतियातें लाजिम हैं, वरना सही माने में किसी को जवाब नहीं मिलेगा। बस औकात लोग कह देते हैं कि हमने तो बहुत खुदा को पुकारा, बहुत दुआएं की, मगर कोई आवाज़ नहीं आई। बाज़ अंग्रेज़ शोरा शैले ने मसलन एक पूरी नज़म इस बात पे लिखी हुई है कि मैं जगह जगह खुदा को पुकारता फिरा, वादियों में, जंगलों में, गारों में, कहीं मुझे खुदा की आवाज़ नहीं आई। तो अपना उनका अमल खुदा से दूरी का था, तो आवाज़ कैसे आती? खुदा की तलाश अपनी ज़रूरत के लिए थी, यह महज ताज्जुब के तौर पर देखने के लिए कि देखें कोई आवाज़ आती भी है कि नहीं। तो ये सारे मसाइल हैं जो इस आयत करीमा से ताल्लुक़ रखने वाले हैं, और हज़रत अक़दस रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम की मुख्तलिफ़ अहादीस की रोशनी में इनको हल करने की कोशिश की गई है। इसी तरह हज़रत मसीह मौऊद अलैहिस्सलाम के इक़्तिबासात भी इन्हीं के गिर्द घूम रहे हैं। सबसे पहले मैं सुनन तिर्मिज़ी किताबुद्दावात से ये हदीस आपके सामने रखता हूँ। हज़रत नुमान बिन बशीर रज़ियल्लाहु ताला अन्हु कहते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि दुआ ही इबादत है। फिर आपने कुरान करीम की आयत पढ़ी, उदूनी उदूनी अस्तजिब लकुम इन्नल्लाहा लज़ीना यस्तकबिरूना मिन इबादती सयदखुलून जहन्नम दाखिरीन, यानी तुम्हारा रब फरमाता है कि मुझसे मांगो, मैं कबूल करूँगा, वो लोग जो तकबर की वजह से मेरी इबादत नहीं करते वो जहन्नम में जलील होकर दाखिल होंगे। सुनन तिर्मिज़ी में हज़रत अबू हुरैरा रज़ियल्लाहु ताला अन्हु बयान करते हैं कि आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, हमारा रब हर रात करीबी आसमान तक नुज़ूल फरमाता है, जब रात का तीसरा हिस्सा बाकी रह जाता है तो अल्लाह ताला फरमाता है, कौन है जो मुझे पुकारे तो मैं उसको जवाब दूँ, कौन है जो मुझसे मांगे तो मैं उसको दूँ, कौन है जो मुझसे बख्शिश तलब करे तो मैं उसको बख्श दूँ। और ये हदीस साफ जाहिर कर रही है कि आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम जिस खुदा की बातें कर रहे हैं वो कोई जिस्मानी खुदा तो नहीं है कि रोज़ाना रात को उतर आता नीचे, इसे कहाँ उतरता है। कोई भी ज़ाहरी तौर पर खुदा का उतरना साबित कर ही नहीं सकता, वो हर तरफ है, हर जगह है, तो वो उतरता कहाँ है। तो उससे मुराद सिर्फ ये है कि वो दिल पर नाजिल होता है, और हर दिल पर नाजिल नहीं होता बल्कि हर उस दिल पर नाजिल होता है जो हकीकत में पूरी मोहब्बत के साथ उसकी जस्तजू करता है। रात का तीसरा हिस्सा जब बाकी रह जाता है तो ये तहज्जुद का वक्त है अमूमन, और यहाँ रमज़ान की शर्त नहीं लगाई हुई, इसलिए अहबाब को ये ख़ास तौर पर मुतवज्जह होना चाहिए कि सिर्फ रमज़ान में तो नहीं उतरता, रमज़ान के अलावा दिनों में भी जब भी तहज्जुद का वक्त होता है उस वक्त कोशिश करें कि उठा करें। वो वक्त है जबकि आपसे ज़्यादा खुदा को आपकी तलाश होती है, आप खुदा की तलाश तो वैसे ही करते रहते हैं, फर्जी बातें भी करते रहते हैं, पर अल्लाह ताला हकीकी मानों में अपने बंदे की तलाश में उतरता है। और ऐसा बंदा जिसके दिल में नेकी और तकवा हो, जो दिल से चाहता है खुदा को बुलाना, उसके अर्श पर नज़ूल करता है, यानी उसके दिल पर नज़ूल करता है। और ऐलान आम करता है कि कौन है जो मुझे पुकारे, कौन है जो उससे बख्शिश तलब करे, मैं इस वक्त उसकी हाजत रवाई करने के लिए तैयार हूँ। तिर्मिज़ी किताबुद्दावात में حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کی یہ روایت ہے. حضرت ابو ہریرہ اور حضرت ابو سعید خدری رسول اللہ صلی اللہ علیہ وسلم کی خدمت میں حاضر تھے کہ حضور صلی اللہ علیہ وسلم نے فرمایا, کوئی ایسی قوم نہیں کہ جب بھی وہ خدا کا ذکر کرتے ہیں تو فرشتے ان کے گرد گھیرا بنا لیتے ہیں اور ان کو رحمت ڈھانپ لیتی ہے اور ان پر سکینت نازل ہوتی ہے اور اللہ تعالیٰ اپنے مقربین میں ان کا ذکر کرتا ہے. اب فرشتوں کا اترنا بھی اسی طرح ہے جیسے خدا کا اترنا ہے. یہ نظارے ہیں بڑے خوبصورت, مجلس میں خدا کا ذکر ہو رہا ہے اور وہاں فرشتوں نے گھیرا ڈال لیا ہے. اس کے دو معنی ہو سکتے ہیں. ایک تو یہ کہ دلوں کو صاف کرنے والی طاقتیں جو ہیں اللہ تعالیٰ کی طرف سے, وہ ان کی طرف نازل ہوتی ہیں اور وہ جو ذکر پاک کرتے ہیں اللہ کا, تو وہ روحانی طاقتیں جن کا کوئی شمار نہیں ہے, وہ ان کو اپنے پیار کی وجہ سے ان کے گرد جمع ہو جاتی ہیں. کیونکہ خدا کا ذکر ہے تو خدا کے فرشتوں کو بھی خدا کا ذکر پیارا لگتا ہے. دوسرے نیک بندے بھی وہاں اکٹھے ہو جاتے ہیں. جہاں اللہ کی باتیں چل رہی ہوں وہاں نیک لوگ بھی وہاں ٹھہر جایا کرتے ہیں. بعض دفعہ ایسے لوگوں کی مجلس لگی ہوئی ہو تو بعض دفعہ کہیں مسافر بھی گزرتا ہوا کوئی شخص دیکھتا ہے چند لوگ بیٹھے ہوئے, ان کے ساتھ بیٹھ جاتا ہے. تو ایک روایت میں ہے کہ فرشتوں نے اللہ تعالیٰ کے حضور یہ ان کی سفارش کی کہ یہ تیرے نیک بندے تیرے ذکر میں لگے ہوئے تھے, تو ان کی حاجت روائی فرما. لیکن ایک ایسا شخص تھا جو چلتے چلتے تھک کے رستے میں آرام کے لیے ان کے پاس بیٹھ گیا تھا. تو اللہ تعالیٰ اس کے جواب میں فرمائے گا کہ یہ وہ لوگ ہیں جن کے جلیس بھی بدبخت نہیں ہوا کرتے. بس یہ بات یاد رکھیں, جب بھی اپنی مجلسیں لگایا کریں تو کوشش کیا کریں کہ ایسے لوگوں کی مجلس کے ساتھ میں بیٹھیں جو نیک بخت لوگ ہیں, جو ذکر الہی کرنے والے ہیں. ان کی مجلس میں تو راستہ چلتا بھی اگر کوئی بیٹھ جائے گا تو اس کو بھی فائدہ پہنچ جائے گا. سنن ترمذی کی حدیث عمر بن عتبہ سے مروی ہے کہ انہوں نے رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کو یہ فرماتے سنا کہ پروردگار رات کے آخری حصے میں بندے کے سب سے زیادہ قریب ہوتا ہے, بس اگر تم سے ہو سکے تو اس گھڑی اللہ تعالیٰ کا ذکر کرنے والوں میں شامل ہو, اگر تم ایسا کر سکتے ہو تو ضرور ایسا کرو. یہ رات کی آخری گھڑیوں میں کیوں ہے؟ ویسے تو خدا ہر وقت ساتھی رہتا ہے, اس وقت کیوں؟ اس لیے کہ وہ بندہ دن کے وقت تو مختلف کاموں میں مصروف ہو کے تو اپنی توجہ خدا کی طرف پوری نہیں پھیر سکتا. تہجد کے وقت اس کی توجہ زیادہ خدا کی طرف ہوتی ہے. دوسرے وہ وقت ایسا ہے جو ریاکاری سے پاک ہے, کوئی دکھاوا نہیں اس میں. آدھی رات کو یا تیسرے سے رات پہر گئے باقی رہ گئی ہو تو کون ہے جو گھر میں دیکھتا پھرے گا کہ کون اٹھا ہوا ہے خدا کے ذکر کے لیے؟ تو یہ خاص حکمت ہے کہ تہجد کے وقت میں کسی قسم کی ریاکاری نہیں ہو سکتی, بلکہ بعض لوگ تو اپنے پیارے عزیزوں سے بھی چھپ کے تہجد پڑھتے ہیں تاکہ ان کو بھی آواز نہ آئے. تو اس پہلو سے خدا تعالیٰ کو ایسے لوگ پسند ہیں جو اللہ کی محبت کی خاطر اٹھتے ہیں اور اللہ کی محبت کی خاطر بنی نوع انسان سے بے پرواہ ہو کر کہ وہ ان کے متعلق کیا خیال کر رہے ہیں وہ خدا کی عبادت میں مصروف ہو جاتے ہیں. فرماتے ہیں तुम भी अगर हो सके तो ये वो घड़ी है जिसमें अल्लाह का जिक्र करने के लिए रात को उठ जाया करो। एक हदीस है हज़रत अबू हुरैरा रज़ियल्लाहु ताला अन्हु की कि आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल्लाह ताला फरमाता है मैं बंदे के गुमान के मुताबिक सुलूक करता हूँ। जिस वक्त बंदा मुझे याद करता है मैं उसको उसके साथ होता हूँ, अगर वो मुझे अपने दिल में याद करेगा तो मैं भी उसको अपने दिल में याद करूँगा। अब अल्लाह का दिल तो कोई नहीं है, मतलब यह है कोई मख्फी याद करेगा तो उसका मख्फी जिक्र अल्लाह के जो भी दिल कह सकते हैं अल्लाह के तसव्वुर में उसका जिक्र होगा, और अगर वो ऊंची आवाज़ से जिक्र करेगा तो अल्लाह ताला भी ऊंची आवाज़ से जिक्र करता है। किस मानों में आगे तशरीह आती है इसकी। अगर वो मेरा जिक्र महफिल में करेगा, जैसे कभी जिक्र गुजर चुका है एक महफिल का, तो मैं उस बंदे का जिक्र उससे बेहतर महफिल में करूँगा। यानी बईद नहीं कि आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम और सहाबा किराम की जो महफिल खुदा ने सजाई हुई है, जो भी उस महफिल की कैफियत है वो रूहानी कैफियत ही है, जिस्मानी तौर पर तो तसव्वुर नहीं बना जा सकता। तो यहाँ अदना लोगों में, निस्बतन अदना लोगों में मेरा जिक्र करता है तो मैं ऊँचे लोगों में उसका जिक्र करूँगा। फरमाते हैं अगर वो मेरी जानिब एक बालिश्त भर आएगा तो मैं उसकी तरफ एक हाथ जाऊंगा, अगर मेरी तरफ वो एक हाथ आएगा तो मैं उसकी तरफ दो हाथ जाऊंगा, अगर वो मेरी तरफ चलकर आएगा तो मैं उसकी तरफ दौड़ कर जाऊंगा। अब देखें यहाँ भी कदमों की बात हो रही है, चल कर जाना, तो लोग फौरी तौर पर मादी तसव्वुर में डूब जाते हैं और इंसान को आदत है अपने माहौल, अपने जिस्म, अपनी ताकतों के मुताबिक खुदा का तसव्वुर बांधता है। उसके हवाले से ये हदीसें भी बयान हुई हैं उसी तरह, मगर फिल हकीकत तो अल्लाह ताला ना दौड़ता है ना भागता है, वो तो सारी कायनात की जान है। इसलिए मुराद ये है कि जब चाहो खुदा तुम्हारे करीब हो जाएगा, जब चाहो कि तुम उससे दूर हो जाएगा, ये तुम्हारे अपने खुलूस की बात है। जितने ज़्यादा खुलूस से उसकी तरफ बढ़ने की कोशिश करोगे उससे ज़्यादा तेज़ी से वो तुम्हारी तरफ बढ़ेगा। चुनांचे मुहावरे में आता है एक कदम बढ़ोगे तो 10 कदम वो तुम्हारी तरफ आएगा, चलकर उसकी तरफ जाओगे तो दौड़ के तुम्हारी तरफ आएगा। तो ये सारे मुहावरे हैं जिनको गौर से समझना चाहिए। हज़रत इब्ने अब्बास रज़ियल्लाहु ताला अन्हु बयान करते हैं कि एक दफ़ा जबकि मैं आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम की पीछे सवारी पर बैठा था, आपने फरमाया, ऐ बरखुदार मैं तुझे चंद बातें बताता हूँ। अव्वल ये कि तू अल्लाह ताला का ख्याल रख, अल्लाह ताला तेरा ख्याल रखेगा। तू अल्लाह ताला पर निगाह रख, तू उसे अपने पास पाएगा। जब कोई चीज़ मांगनी हो तो अल्लाह ताला से मांग, और जब तू मदद तलब करे तो अल्लाह ताला से मदद तलब कर। एक और रवायत में है कि आ हजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाया, तू उसे अपने सामने पाएगा तो अल्लाह ताला को खुशहाली में पहचान, अल्लाह ताला तुझे तंगदस्ती में पहचानेगा। अब जो लोग खुशहाली में खुदा को भूल जाते हैं और सिर्फ तंगदस्ती में खुदा याद आता है, उनको खुदा उनकी तंगदस्ती में भी फिर बुला देता है, उनके अपने नफूस तक उनको भूल जाते हैं। इसलिए जब अच्छी हालत हो, मसलन सेहत की हालत, तमंगरी की हालत, माल दौलत के लिहाज से ठीक हो, फाका कशी ना हो, उस वक्त खुदा को याद करो, वो फिर तंगी और तुर्शी की आजमाइश में डालता ही नहीं है फिर। और बहुत से लोग हैं उनके लिए कई किस्म के हादसा टल जाते हैं, कई किस्म की बीमारियां दूर हो जाती हैं, इसलिए कि उन्होंने अपनी अच्छी हालत में अल्लाह को याद रखा हुआ था। फिर फरमाते हैं ये एक फलसफा है चीज़ों के पाने ना पाने का, जिससे तबीयत राजी ब रजा रहती है। वो यह है वो और समझ ले कि जो तुझसे चूक गया और तुझ तक नहीं पहुंच सका वो तेरे नसीब में नहीं था, इसलिए जो हासिल नहीं हो सकता था ना अब उसको याद करने से वो मिल जाएगा। खाम खा उसके लिए अपने दिल को जलाने की क्या ज़रूरत है, जो तुझे मिल गया वो तुझे मिले बगैर रह नहीं सकता था, जो तुझे मिल गया है उसे मिलना ही था, ये ऐसी खतियत है इसमें कि इसका इनकार हो ही नहीं सकता। जान लो कि अल्लाह ताला की मदद सब्र करने वालों के साथ है और खुशी बेचैनी के साथ मिली हुई है और हर तंगी के बाद यूसर और आसानी है। ये एक बच्चे को जो हज़रत सल्लल्लाहु अलैहि वसल्लम के पीछे सवारी में साथ बैठा हुआ था, हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की नसीहतें थी जो उसने हमेशा याद रखी और आज हमारे लिए भी रोशनी का सामान कर दिया। मुस्लिम किताब सलात मा यकूलु फिर रुकू व सुजूद, हज़रत अबू हुरैरा रज़ियल्लाहु ताला अन्हु बयान करते हैं कि हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, इंसान अपने रब से सबसे ज़्यादा करीब उस वक्त होता है जब वो सजदे में हो, इसलिए सजदे में बहुत दुआ किया करो। हज़रत सल्लल्लाहु अलैहि वसल्लम के दुआ के तरीक में दोनों बातें साबित हैं, खड़े होकर दुआ करना, और उसके मुतलिक आता है कि बाज़ दफ़ा इतनी लंबी दुआ किया करते थे कि पांव सूज जाया करते थे, और सजदे में गिड़गिड़ा कर दुआएं करना। तो ये मुख्तलिफ किस्म के मिजाज होते हैं इंसान के, जिस वक्त जो मिजाज कब्ज़ा करे बग़ैर तकल्लुफ़ के उसी के मुताबिक इंसान को सलूक करना चाहिए। हज़रत अबू हुरैरा रज़ियल्लाहु ताला अन्हु से रवायत है तिर्मिज़ी में, हज़रत रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि तुम में से किसी की दुआ सुनी जाती है जब तक कि वो जल्दबाजी नहीं करता, यानी किसी की दुआ भी सुन ली जाती है जब तक कि वो जल्दबाजी नहीं करता और कहता है कि मैंने दुआ की मगर मेरे हक में कबूल ना हुई। ये चीज़ ऐसी है जो दुआओं को नामुराद करने के लिए है। एक इंसान दुआएं मांगता है, कहता है ओहो अभी तो कबूल ही नहीं हुई, कुछ नहीं हुआ। इस किस्म के बहुत से वाक़यात मिलते हैं कि ऐसे लोगों की दुआएं सारी उम्र के लिए बेकार जाती हैं। एक वाक़या जो का बारहा पहले भी जिक्र गुजर चुका है, एक शख्स का है जो बहुत खुदा का प्यारा था, बहुत करीब था, और उसके पास बहुत लोग मुरीद आया करते थे दुआ करवाने के लिए। एक दफ़ा एक मरीज को ख्याल आया कि क्यों ना इससे इजाज़त लूँ कि मैं भी रात को दुआ में साथ ही खड़ा हो जाऊँ। तो अल्लाह ताला ने उस मरीज की आजमाइश करनी थी। वो जब खड़ा हुआ तो एक दुआ करने लगा और दुआ के अख्तिताम पर उसको इल्हाम हुआ कि ना मंजूर है। उसके बाद उसने फिर वही दुआ शुरू कर दी। नमाज के बाद उसके मुरीद ने कहा कि आपको क्या हुआ है, अल्लाह ताला कहता है नामंजूर है, आप लगे हुए हैं पीछे फिर भी कि बस मैंने दुआ मांगनी है। एन उस वक्त एक तो पहली बात तो उसने ये बताई कि ये दुआ मैं 30 साल से कर रहा हूं, आज तक नहीं थका, तुम एक दिन सुनकर थक गया, मैं बंदा हूं, मेरा काम मांगना है, वो मालिक है, चाहे तो दे तो चाहे। जब वो ये कह रहा था तो उसको इल्हाम हुआ, जो उस मुरीद ने भी सुना कि ऐ मेरे बंदे, मैंने तेरी 30 साल की सारी दुआएं कबूल कर ली। अब ये देखो कबूलियत दुआ का कितना अजीम निशान है ये, कि दुआ में थकना नहीं चाहिए। वो दुआ बहुत ही प्यारी है हजरत ज़करिया की, जिसमें हजरत ज़करिया फरमाते हैं, मेरी हड्डियां गल गईं, मेरे बाल सफेद पड़ गए, वह लम अकूम बे दुआए करब बे शकिया, मेरा हाल देख कि मैं आज तक तेरी दुआ के बारे में मायूसी का बदबख्त नहीं हूं, यकीन है कि तू पूरी कर देगा। और ऐसी गिरिया उजारी थी वो 30 साल, तो 30 साल ये उससे 60-70 साल 80 साल की दुआएं हैं जो कबूल की गई हैं, और उस हालत में कबूल की गई हैं जबकि वो बिल्कुल नामुमकिन नजर आता था उनका कबूल होना। तो दुआ के मजमून को अगर आप समझ लें, और ख़ास तौर पर रमज़ान मुबारक में अच्छी तरह इसको समझ पर गौर करें, तो अल्लाह ताला के फजल से सारी ज़िंदगी के मसाइल हल हो सकते हैं। इसी तरह हज़रत अबू हुरैरा रज़ियल्लाहु ताला अन्हु रवायत करते हैं कि जब तुम में से कोई दुआ करे तो ये ना कहे कि या अल्लाह तू अगर चाहता है तो मुझे बख्श दे। चाहता है तो बख्श दे, क्या मतलब? बख्शिश मांगो, उसने नहीं बख्शना होगा, नाम बख्शेगा, वो मालिक है, ये क्या मतलब हुआ? तू चाहता है तो बख्श दे। ऐ अल्लाह तू चाहता है तो मुझ पर रहम कर, ये हरगिज़ ये ना कहो। दुआ को पुख्तगी से मांगा जाए, क्योंकि ज़बरदस्ती तो तुम खुदा पे कर ही नहीं सकते, बकारी बकारी हो बकारी रहोगे, इसलिए उसकी मर्ज़ी है, वो माने या ना माने। मगर ना मानने की बहस क्यों छेड़ते हो? जब चाहे माने, जितना चाहे माने। अबू मूसा रज़ियल्लाहु ताला अन्हु से रिवायत है कि हम एक सफ़र में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ थे, लोग बुलंद आवाज से अल्लाह अकबर कहने लगे, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, ऐ लोगों, अपने नफ्सों पर मियाना रवि को वारिद करो, क्योंकि तुम ना तो किसी बहरे को बुला रहे हो और ना ही किसी ऐसे को जो मौजूद ना हो, तुम तो समीउन करीबुन को पुकार रहे हो, वो तुम्हारे साथ है। एक सुनन तिरमिज़ी सिलसिले में हज़रत अबू हुरैरा रज़ियल्लाहु ताला अन्हु की रवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जो अल्लाह से नहीं मांगता वो उस पर नाराज़ होता है। इंसानों को तो यह हाल है कि बच्चे भी जो ज़्यादा मांगे माए उनसे भी तंग आ जाती हैं, और अल्लाह ताला से ज़्यादा मांगो तो ज़्यादा खुश होता है। इसलिए ना मांगने वालों से मांगने वाले खुदा को ज़्यादा पसंद हैं। सिवाय इसके कि बाज़ों का अपना हाल ही ऐसा है जो दुआए मुजस्सम बन जाता है, जैसे हज़रत मूसा की दुआ थी, रब्बे इन्नी लिमा अंज़लता इलैया मिन खैरिन फ़क़ीर, ऐ मेरे अल्लाह जो भी मेरी झोली में डाल दे मैं उसका फ़कीर बैठा हूँ। ये नहीं था कि दुआ नहीं थी, दुआ तो थी, मगर दुआ की तायीन नहीं थी कि क्या चीज़ हो। हर चीज़ जो खैरात करता है मेरी झोली में डाल जा, मैं तो फ़कीर हूँ। एक और हदीस पहले भी इस मज़मून की गुजरी है, हज़रत अबू हुरैरा रज़ियल्लाहु ताला अन्हु बयान करते हैं कि हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, جو شخص یہ چاہتا ہے کہ اللہ تعالیٰ تکالیف کے وقت اس کی دعاؤں کو قبول کرے تو اسے چاہیے کہ وہ فراخی اور آرام کے وقت بکثرت دعا کرتا رہے۔ حضرت سلمان فارسی رضی اللہ تعالیٰ عنہ کی روایت ہے، آن حضرت صلی اللہ علیہ وسلم نے فرمایا، اللہ تعالیٰ بڑا حیا والا، بڑا کریم اور سخی ہے، جب بندہ اس کے حضور اپنے دونوں ہاتھ بلند کرتا ہے تو ان کو خالی اور ناکام واپس کرنے سے شرماتا ہے۔ اب اس میں اضطرار کی کیفیت کا بھی ایک مضمر مضمون ہے کہ ویسے ہی ہاتھ اٹھا دینا کوئی معنی نہیں رکھتا، مگر ایک اضطراری حالت میں جب ہاتھ اٹھایا جائے تو اس کی اور کیفیت ہے، اس کو خدا پہ رد نہیں کرتا۔ حضرت جابر رضی اللہ تعالیٰ عنہ بیان کرتے ہیں کہ میں نے رسول اللہ صلی اللہ علیہ وسلم کو یہ فرماتے ہوئے سنا کہ بہترین ذکر لا الہ الا اللہ ہے اور بہترین دعا الحمدللہ ہے۔ ذکر میں سب سے بڑا ذکر لا الہ الا اللہ، اور دعا میں الحمدللہ۔ اب دیکھ لیں، لا الہ الا اللہ کے ذکر کو اتنی اہمیت دی ہے حضرت صلی اللہ علیہ وسلم نے کہ جیسا کہ اس بے نفس بندے سے توقع کی جا سکتی تھی، یہاں اپنی عبودیت تک کا ذکر نہیں کیا، اپنی رسالت کا کوئی ذکر نہیں کیا، صرف ایک اللہ۔ سارا مقصد رسول اللہ علیہ وسلم کی زندگی کا خدا کے ذکر کا بلند کرنا تھا اور توحید کو بلند کرنا تھا۔ ابو موسیٰ رضی اللہ تعالیٰ عنہ سے مروی ہے کہ مجھے رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، یہ بخاری کتاب الدعوات سے لی گئی ہے، کیا تجھے جنت کے خزانوں میں سے ایک خزانے کی خبر نہ دوں؟ میں نے عرض کیا کہ کیوں نہیں یا رسول اللہ، ضرور بتائیے۔ فرمایا، لا حول ولا قوة الا باللہ، یعنی ہر قسم کا خوف خدا کے خوف کے سوا اڑا دو، دور کر دو، اور ہر قوت جو غیر اللہ کی قوت ہے اس کی طرف نظر رکھنا بند کر دو، ہر اچھی چیز خدائی سے ملے گی اور ہر خوف اس کے فضل سے ہی دور ہوگا۔ حضرت ربیعہ رضی اللہ تعالیٰ عنہ جو آن حضرت صلی اللہ علیہ وسلم کے خادم اور اہل الصفہ میں سے ہیں، وہ بیان کرتے ہیں کہ رات کو میں آن حضرت صلی اللہ علیہ وسلم کی خدمت کے لیے آپ کے گھر سویا کرتا تھا۔ رات کو اٹھ کر آپ کے وضو کو پانی لاتا اور دوسرے کام کاج کرتا۔ ایک دن آپ نے فرمایا، مجھ سے کچھ مانگنا ہے تو مانگ لو۔ میں نے کہا، میں اس دعا کے لیے آپ سے درخواست کرتا ہوں کہ جنت میں بھی آپ کا ساتھ میسر ہو۔ حضور رضی اللہ علیہ الصلوۃ والسلام نے فرمایا، حضور صلی اللہ علیہ وسلم نے فرمایا، اس کے علاوہ بھی کچھ اور چاہیے؟ میں نے کہا، بس یہی کافی ہے۔ اس پر آپ نے فرمایا، میں دعا کروں گا، لیکن کثرت سجود و صلاۃ سے تم بھی اس بارے میں میری مدد کرو۔ یعنی صرف خالی محبت کا دعویٰ اور قرب کا دعویٰ کافی نہیں ہے، خود بھی انسان دعائیں کرے اور کثرت کے ساتھ ایسی دعائیں کرے جس کے نتیجے میں آن حضرت صلی اللہ علیہ وسلم کی دعائیں ہم لوگوں کو لگ سکیں، یعنی دونوں طرف سے ہو، ایک بےقراری دعا کروانے والے کے دل کو لگی ہوئی ہو اور دوسری طرف آن حضرت صلی اللہ علیہ وسلم کی دعا اس پر نازل ہو رہی ہو، رحمت بن کر نازل ہو رہی ہو۔ حضرت شہر بن حوشب رضی اللہ تعالیٰ عنہ بیان کرتے ہیں کہ میں نے حضرت ام سلمہ سے پوچھا کہ اے ام المومنین، آن حضرت صلی اللہ علیہ وسلم جب آپ کے یہاں ہوتے تھے تو زیادہ تر کون سی دعا کرتے تھے؟ اس پر ام سلمہ نے بتایا कि हजूर अलैहिस्सलाम ये दुआ पढ़ते थे, या मुकल्लब अल-कुलूब थब्बित कल्बी अला दीनिक, कि ए दिलों के फेरने वाले, मेरे दिल को अपने दीन पर साबित कदम रख। उम्मे सलमा कहती हैं कि मैंने हजूर से इस दुआ पर मदावमत की वजह पूछी कि आप क्यों हमेशा यही दुआ करते हैं, आपसे ज्यादा कौन दीन पर कायम हो सकता है। फरमाया, ए उम्मे सलमा, इंसान का दिल खुदा ताला की दो उंगलियों के दरमियान है। जिस शख्स को साबित कदम रखना चाहिए, रखना चाहे उसको साबित कदम रखेगा, जिसको साबित कदम ना रखना चाहे उसके दिल को टेढ़ा कर देगा। तो ये मुराद नाऊज़ बिल्लाह मिन ज़ालिक तो हो ही नहीं सकती कि जब चाहे रसूल सल्लम के दिल को बेवजह टेढ़ा कर दे, बेवजह सीधा रखे। आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम का दिल तो टेढ़ा बनने के लिए बनाया ही नहीं गया था। मुराद ये है कि हजूर अकरम का ये इंकसार है कि मैं भी अपने हाल से बेखबर हूँ, अल्लाह ही बेहतर जानता है कि मेरे दिल का क्या हाल है, बस मैं भी उसी से दुआ मांगता हूँ। जब आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम का ये आलम था तो आम इंसान को फिर अपने लिए दुआओं की तरफ कितना मुतवज्जे होना चाहिए। एक बहुत दिलचस्प रवायत और भी है, हज़रत अनस रज़ियल्लाहु ताला अन्हु बयान करते हैं कि आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम एक शख्स की इयादत के लिए तशरीफ़ ले गए। आपने देखा कि बीमारी की वजह से वो सूख कर चूजे की तरह हो गया है, सुकड़ कर बिल्कुल छोटा सा हो रहा होकर रह गया है, उसमें कोई जान नहीं थी, कोई दमखम नहीं था। हजूर अलैहिस्सलाम ने पूछा, हजूर अलैहिस्सलाम लिखा हुआ है, हजूर सल्लल्लाहु अलैहि वसल्लम ने उससे पूछा, क्या तुम दुआ नहीं करते थे, क्या तुम खुदा तआला से आफियत तलब नहीं करते थे। वो शख्स कहने लगा, मैं तो ये दुआ करता था कि ऐ खुदा, तू मेरे गुनाहों के बदले जो सज़ा आखिरत में देगा वो इस दुनिया में ही दे दे। इस पर हजूर सल्लल्लाहु अलैहि वसल्लम ने तअज्जुब फरमाया, सुभानअल्लाह, तुम ना तो उस सज़ा को बर्दाश्त कर सकते हो कि आखिरत के बदले अभी यही दुनिया में सजा दी, तो नाकार बर्दाश्त सजा होगी, और ना उसकी इस्तेआत रखते हो, तुमने ये दुआ क्यों ना मांगी कि ऐ हमारे अल्लाह, हमें इस दुनिया में भी भलाई अता कर और आखिरत में भी भलाई अता कर और हमें आग के अजाब से बचा। दुनिया हसनत हो फिर आखिरत हसनत हो। हज़रत आयशा सदीक़ा रज़ियल्लाहु ताला अन्हा बयान फरमाती हैं कि जब रमज़ान का आखिरी अशरा आ जाता तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम सारी रात को ज़िंदा रखते और अपने अहल वयाल को भी बेदार रखते और ख़ूब कोशिश में लग जाते और इबादत इलाही के लिए अपनी कमर कस लेते। इस हदीस में ये शुबा जो होता है, सारी रात को ज़िंदा रखना और सारी रात अपने अहल वयाल को जगाए रखना, ये एक इश्तबा की बात है जो वजाहत तलब है। आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम की रातें तो आपके अपने ज़ाती मोहब्बत इलाही की वजह से ज़िंदा रहा करती थी, और ये मतलब नहीं था कि सोते भी नहीं थे, सोते भी थे मगर रातें फिर भी ज़िंदा रहती थी। वो इसलिए कि जब किसी ने सवाल किया कि या रसूल अल्लाह, आपको नींद नहीं आती, और फरमाया, तनाम ऐनी या नाम ऐनी व तनाम बला तनाम कल्बी, या क्या है इसको, हाँ, तनाम ऐनी बला या नाम कल्बी, कि मेरी आंखें तो सो जाती हैं मगर मेरा दिल नहीं सोता। तो जिस हालत में भी आप जो जिक्र करते करते या सो जाते हैं, अक्सर उसी की ख्वाबें भी आती हैं। तो हज़रत सल्लल्लाहु अलैहि वसल्लम की रातें इस याद इलाही की वजह से ज़िंदा रहती थी, वरना बाकी सारी अहादीस इसके मुखालिफ पड़ेंगी कि जहाँ फरमाता है अल्लाह ताला کہ رات کے آخری حصے میں جاگ. پھر ایک اور قرآن کریم میں یہ بھی حیثیت ہے کہ ساری رات نہیں کچھ حصہ رات کا جاگا کر. تو حضرت صلی اللہ علیہ وسلم قرآن کریم کے خلاف کوئی بات نہیں فرمایا کرتے تھے. غور کر کے دیکھا جائے تو قرآن کریم ہی کی تعلیم کو آپ نے مختلف رنگ میں بیان فرمایا ہوا ہے. بس اپنے اہل و عیال کو جگایا کرو اور راتیں اپنی زندگی رکھا کرو, مگر یہ مطلب نہیں کہ ساری رات نہ ان کو سونے دینا نہ آپ سونا ہے. وہ تو پھر تہجد ہی کیا ہوا, جو بغیر نیند کے آدمی اٹھ کھڑا ہو اس کو تہجد نہیں کہا کرتے. اب حضرت اقدس مسیح موعود علیہ الصلوۃ والسلام کا ایک یا دو اقتباس میں آپ کے سامنے رکھتا ہوں, کہ اقتباسات میں سے ایک یا دو اقتباس آپ کے سامنے رکھتا ہوں, کیونکہ حدیثوں کے ذکر میں چونکہ دوسری باتیں بھی ساتھ یاد آتی جا رہی تھیں, اس لیے جتنا مواد تھا وہ آج کے خطبے سے زیادہ کا تھا دراصل. اور اب چونکہ وقت ہو رہا ہے, نماز بھی پڑھانی ہے, اس میں بھی وقت لگے گا, اور عام طور پر 2 بجے تک میں بس کر دیا کرتا ہوں, اس لیے اب حضرت مسیح موعود علیہ الصلوۃ والسلام کا ایک اقتباس تو میں بہرحال پڑھ کر سناتا ہوں, اس کے بعد دیکھیں گے پھر آئندہ جو خطبات ہیں ان میں یہ اقتباسات آ جائیں گے. اذا سألک عبادی انی فانی قریب. حضرت مسیح موعود علیہ السلام فرماتے ہیں جب میرے بندے میرے بارے میں سوال کریں تو ان کو کہہ دے کہ میں نزدیک ہوں, یعنی جب وہ لوگ جو اللہ رسول پر ایمان لائے ہیں یہ پتہ پوچھنا چاہیں کہ خدا تعالیٰ ہم سے کیا عنایات رکھتا ہے جو ہم سے مخصوص ہوں اور غیروں میں نہ پائی جاوے, تو ان کو کہہ دے کہ میں نزدیک ہوں, یعنی تم میں اور تمہارے غیروں میں یہ فرق ہے کہ تم میرے مخصوص اور قریب ہو اور دوسرے مہجور اور دور ہیں. جب کوئی دعا کرنے والوں میں سے جو تم میں سے دعا کرتے ہیں تو میں اس کا جواب دیتا ہوں, یعنی میں اس کا ہم کلام ہو جاتا ہوں اور اس سے باتیں کرتا ہوں اور اس کی دعا کو پایا قبولیت میں جگہ دیتا ہوں. بس چاہیے کہ قبول کریں حکم میرے کو اور ایمان لاویں تاکہ بھلائی پاویں. اس میں پہلے تفصیل سے میں بیان کر چکا ہوں کہ قبول کرنے کا مطلب یہ نہیں ہے کہ صرف اللہ ہی قبول کرتا چلا جائے گا, بندہ بھی اپنے آپ کو حاضر رکھے, بندہ خدا کی بات مانے تو پھر خدا بھی اس کی سنے گا, اور ایسے شخص کو اس میں شک نہیں, یہ الہامات بھی ہوتے ہیں, اور الہام نہ بھی ہوں تو دل خدا تعالیٰ کی آوازگاہ بن جاتا ہے, اصل مقصد ہے. یہ تو یہ لے لیں اس کو. یہ ہو چکے ہیں پورے. آج کل جو کھانسی پھیلی ہوئی ہے اس سے تو خدا کے فضل سے کوئی خاص ہی بچ جائے جو بچ جائے, لیکن ہمارے جو مؤذن ہیں مبارک صاحب وہ بھی آج بیچارے بیمار پڑ گئے, تو میں اس لیے ضمن ذکر کر رہا ہوں کہ ان کے لیے بھی دعا کریں. آفتاب صاحب کی آواز ماشاءاللہ وہ بڑی بلند ہے, اور آج وہی کام آئے, وہ تو اگر لاؤڈ اسپیکر نہ بھی ہو تو ان کی آواز لاؤڈ اسپیکر کی طرح کام کرتی ہے, اور ان کے قریب سے بھی نہیں گزری کھانسی, تو کچھ ان کے اندر جو نخرے ہیں بڑے مضبوط بنائے گئے ہیں اللہ تعالیٰ کی طرف سے. بہرحال یہ تو ایک ضمنی بات تھی. اب میں قرآن آخری جو خطاب ہے نماز جمعہ سے پہلے وہ میں پڑھ کے سناتا ہوں آپ کو, اور اس کے بعد انشاءاللہ پھر تکبیر ہوگی نماز کے لیے. اشہد ان لا الہ الحمد للہ نحمدہ ونستعینہ ونستغفرہ ونؤمن بہ ونتوکل علیہ ونعوذ باللہ من شرور انفسنا ومن سیئات اعمالنا من یہدہ اللہ فلا مضل له ومن یضلل فلا ہادی له ونشهد ان لا الہ الا اللہ ونشهد ان محمدا عبدہ ورسولہ. عباد اللہ رحمكم الله, ان الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون. اذكروا الله يذكركم وَدُوهُ يَسْتَجِبْ لَكُمْ وَلَذِكْرُ اللَّهِ أَكْبَرُ.